आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बजेट बारे कांग्रेससँग मागे सुझाव। स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल।
धानको बिउ छर्ने समय सुरु भइसक्दा पनि सहज रूपमा मल पाउन नसकेको कृषकहरूको गुनासो। प्रदेश नम्बर 7 मुटुको शल्यक्रिया गरी भल्भो फेलेका बिरामीलाई नियमित स्वास्थ्य परीक्षणमा समस्या।
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आज 100 दिन पुरा। कम्युनिष्ट पार्टीको एकीकरण कांग्रेसको लागि अवसर भएको देउवाको भनाइ।
फाइनल प्रवेशका लागि हैदराबाद र कोलकाता भेट्दै आनन्द पोलिक्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारे सूचना।
डाक्टर पद्मा मल्ल MBBS MD डर्मा वीर अस्पताल काठमाडौँ, वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य विशेषज्ञ।
डाक्टर आउने मिति यही जेठ 13 गते आइतबार।
बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि 12 बजेसम्म।
सम्पर्क स्थान भाग्यश्वर हेल्थ क्लिनिक, गल्ली नम्बर 3 महेन्द्र नगर कञ्चनपुर। सम्पर्क नम्बर 0995208116।
डाक्टर बीबी सिंह MBBS MS ENT सर्जन, वरिष्ठ नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ।
डाक्टर आउने मिति यही जेठ 12 गते शनिबारका दिन। सम्पर्क स्थान आनन्द पोलिक्लिनिक प्राली, गली नम्बर 3 महेन्द्र नगर कञ्चनपुर।
सम्पर्क नम्बर 0995227774 र 9858750774।
अब समाचार विस्तारमा। प्रदेश नम्बर 7 आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले आज प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सांसदहरूसँग आर्थिक वर्ष 2075 र 76 बजेटका बारेमा छलफल गरेका छन्। छलफलमा मन्त्री बोहराले आगामी वर्षको बजेटको उद्देश्य, प्राथमिकता नीति कार्यक्रममा समावेश गर्नुपर्ने विषयवस्तुका बारेमा काङ्ग्रेसका सांसदसँग सुझाव मागेका थिए। प्रदेश सरकारले असार 1 गते ल्याउने बजेटमा गरिबी निवारण, शिक्षामा सबैको पहुँच, पर्यटन विकास, भौतिक पूर्वाधार विकासलाई जोड दिइने मन्त्री बोहराले बताउनुभयो। बजेटमा दलित, महिला, युवा, किसान, अपाङ्ग, वादी समुदाय, राउटे, कमैया र चिडीमार समुदायको उत्थान र समृद्धिका लागि विशेष कार्यक्रम ल्याउन अर्थ मन्त्रालयले तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो। प्रदेश 7 आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश नम्बर 7 आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्ष 2075-76 19 अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको छ।
7 प्रदेशको संसदले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफा 12 छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाएको छ। आज बसेको दोस्रो अधिवेशनको 5 बैठकमा सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले पेश गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धीमा बनेको विधेयकमाथि भएको छलफलपछि समितिमा पठाइएको हो। मन्त्री सोडारीले संसदलाई सम्बोधन गर्दै केन्द्रको कानून र अर्थ मन्त्रालयको निर्देशन अनुसार विधेयक तयार भएको र जिल्ला समन्वय समितिका सदस्य, स्थानीय तह कार्यपालिकाका सदस्य र वडा सदस्यले विभिन्न ठाउँमा राखेका मागलाई ध्यानमा राखेर प्रदेश सरकारको संसदीय समितिले विधेयक तयार गर्ने जानकारी दिनुभयो। यस्तै मन्त्री सोडारीले पेश गरेको सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 दफा 12 छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ। त्यसै गरी 7 प्रदेशका संसदीय समितिका 2 सदस्यहरूको जिम्मेवारी हेरफेर भएको छ। यसअघि सामाजिक विकास समितिमा सदस्य रहेका सांसद लिलाधर भट्टलाई विधायन तथा प्रदेश मामिला समितिमा र विधायन तथा प्रदेश मामिला समितिमा रहेकी सुशीला बुढाथोकीलाई सामाजिक विकास समितिमा तोकिएको सभामुख अर्जुन बहादुर थापाले संसदलाई जानकारी दिनुभयो। दुवै सांसदले रुचिअनुसार समितिमा बस्ने निवेदन पेश गरेपछि बैठकबाट जिम्मेवारी हेरफेर गरिएको सभामुख थापाले जानकारी दिनुभयो।
विगत 13 वर्षदेखि बन्द रहेको अछामको साफे बगर विमानस्थलले आज परीक्षण उडान गरेको छ। विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि आज समिट एयरको 19 सिटे विमानले प्राविधिक परीक्षण गरेको हो। समिट एयरको जहाज हुम्लाको सिमीकोटबाट साफे बगर विमानस्थलमा अवतरण भएको थियो। विमानका चालक एडी शेर्पाले उडानका लागि साफे बगर विमानस्थल निकै उपयुक्त विमानस्थल रहेको प्रतिक्रिया दिनुभएको छ। तत्कालीन विद्रोही माओवादीले 58 फागुन 4 गते साफे बगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो। बीचमा केही समय विमानस्थल सञ्चालनमा आए पनि पुनः 2062 सालदेखि पूर्ण रूपमा बन्द विमानस्थल गौचरणमा परिणत भएको थियो। साफे बगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले विमानस्थल सञ्चालनमा आएपछि जनतामा निकै उत्साह र आशा पलाएको बताउनुभयो। पहाडी क्षेत्रका विमानस्थल मध्ये साफे बगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ। प्रदेश नम्बर 7 को 2 विमानस्थल अस्त्र रहेको एकमात्र पहाडी जिल्ला अछाम हो। अछामको मुख्य व्यापारिक केन्द्र साफे बगर र कमल बजारमा गरी दुई स्थानमा विमानस्थल रहेका छन्। जिल्लामा दुईवटा विमानस्थल भए पनि कुनै पनि सञ्चालनमा नहुँदा स्थानीयवासीले लाभ लिन सकिरहेका थिएनन्।
धानको बिउ छर्ने समय सुरु भइसक्दा पनि कैलालीका कृषकहरूले सहज रूपमा मल पाउन सकेका छैनन्। कृषि सामग्री संस्थानले सहकारी मार्फत बिक्री गर्ने मल कृषकले सहज रूपमा पाउन नसकेको गुनासो कृषकहरूले गरेका छन्। सरकारले 57% भन्दा बढी अनुदान दिने गरेको मल कृषकले भने चर्को मूल्यमा खरिद गर्नु परेको बताएका छन्। कृषि सामग्री संस्थानले कैलालीका 13 स्थानीय तहमा 226 सहकारी मार्फत कृषकलाई आवश्यक मल बिक्री वितरण गरिरहेको छ। सहकारी संस्थाहरूले किसानलाई सहज हुने गरी बिक्री वितरण गर्नुपर्नेमा मुनाफा खाने उद्देश्यले मल वितरण गर्दा कृषकहरूले शास्ति भोग्नु परेको हो। कृषि सामग्रीले तोकेभन्दा निकै चर्को मूल्यमा सहकारीले मुनाफा लिएर मल वितरण गर्ने गरेका छन्। गोदावरी नगरपालिका 4 कृषक दिनेश राणाले भन्नुभयो, 826 रुपियाँ प्रतिब्याग 50 केजीमा सहकारीले बिक्री गर्नुपर्ने मल प्रतिब्याग 1000 भन्दा बढी तिरेर पनि पाउन मुस्किल हुने गरेको छ। कुनै कुनै सहकारीले 826 बिक्री गर्नुपर्ने मल 1200 लिने गरेको पनि कृषकहरूले गुनासो गरेका छन्। कैलाली प्रतापपुरका कृषक नारायण जोशी भन्छन्, व्यवस्थापन खर्चका लागि 20% मूल्य वृद्धि गर्न पाउने नियमलाई टेकेर सहकारले कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्यमा मल बिक्री गरिरहेको छ। कृषि सामग्री संस्थानले युरिया प्रति क्विन्टल 1652, डिएपी प्रति क्विन्टल 4752 र पोटास प्रति क्विन्टल 3352 सहकारी संस्थाहरूलाई बिक्री गर्ने गरेको छ। प्रति क्विन्टलमा 25 रुपियाँ संस्थानले सहकारीलाई छुट समेत दिने गरेको छ। कृषि सामग्री संस्थानले तोकेभन्दा बढी मूल्यमा मल बिक्री गरिरहेको अनुगमनका क्रममा भेटिएको संस्थानका वरिष्ठ सहायक उपसहायक रूपबहादुर कुँवरले बताउनुभयो।
ढोटीमा निर्माणको काममा अनियमितता गर्ने ठेकेदारको विवरण एक हप्ताभित्र तयार गर्न जिल्ला प्रशासन कार्यालयले विषयगत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएको छ। काममा ढिलाइ गर्ने ठेकेदारको सूची तयार गर्न लागेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले बताउनुभयो। कार्यालय प्रमुखले विवरण तयार गरिरहेको आइतबारसम्ममा विवरण तयार हुने उहाँले बताउनुभयो। जिल्ला प्रशासनले विवरण संकलन सुरु गरेसँगै निर्माण व्यवसायीहरूमा खैला बैला मचिएको छ। निर्माण व्यवसायी रमेश खडायतले सरकारले गरेको निर्णय स्वागत योग्य भएको र निर्णय पूर्ण रूपमा कार्यान्वयन होस् भन्ने चाहेको बताउनुभयो। साना व्यवसायीहरूलाई मात्र तर्साउने नभइकन क वर्गका ठेकेदार माननीयसम्मलाई पनि सरकारले कारवाही हुनुपर्ने बताउनुभयो। शहरी तथा भवन निर्माण डिभिजन कार्यालय डोटीका प्रमुख झप्परसिंह विश्वकर्माले प्रमुख जिल्ला अधिकारीले भने बमोजिम तथ्याङ्क संकलन गरिरहेको जानकारी दिनुभयो। डिभिजन सडक कुलपातेका इन्जिनियर महानन्द जोशीले निर्माण भइरहेका सडक र पुलको अवस्थाको अध्ययन भइरहेको पनि बताउनुभयो। उहाँले केही योजनाका ठेकेदारहरूले ठूले समस्या सिर्जना गरेको भन्दै कारवाहीको प्रक्रिया अगाडि बढाइने पनि बताउनुभयो।
गङ्गा दशहराका दिनदेखि लाग्ने बहेडा बाबाको मेलाको विषयमा तयार पारिएको एक रेडियो रिपोर्ट अबको प्रस्तुतिमा।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर 16 रहेको धार्मिक स्थल बहेडा बाबा मन्दिरमा बिहिबारदेखि गङ्गा दशहरा मेला हेर्ने पर्यटक तथा श्रद्धालुहरूको भिड लागेको छ। आफ्नो मनोकांक्षा पूरा हुने भन्दै उनीहरू बहेडा बाबाको दर्शन गर्न आएका हुन्। बहेडा बाबा दर्शन गर्न आएका अधिकांश दर्शनार्थी भारतीय नागरिक रहेका छन्। पुर्खौंदेखि बहेडा बाबाको दर्शन गर्दा मागेको पुग्ने विश्वास रहेको उनीहरू बताउँछन्। आफूले पनि 10 निरन्तर रूपमा बेहडा बाबाको दर्शन गर्दै आइरहेको बताउनुहुन्छ एकजना भारतीय नागरिक पण्डित श्रीकान्त शुक्ल।
बहुत हो गए, 10 हो गए, पिताजी आते थे उनको तो कई साल हो गए। हम बेहडा का धार्मिक महत्व जो उनकी मनोकामना जो होती है वो पूरी होती है और जो कुछ कहते वो उनको मिलता है।
बेहडा बाबाको दर्शनले पारिवारिक सुख, सन्तान लाभ, धन लाभ, सफलता प्राप्त हुने गरेको उनीहरू बताउँछन्। वर्षौंसम्म आफ्नो सन्तान नभएको र बेहडा बाबाको दर्शन पश्चात आफूले पुत्र लाभ गरेकोले हरेक वर्ष आफू गंगा दशहरामा बेहडा बाबाको दर्शन गर्न आउने गरेको भारतीय बजार लखिमपुर खिरीका श्रीराम दिवाकर बताउनुहुन्छ।
हाम्रो चाचा हुआ करता, उनका तो गिनती नहीं, बहुत बचपन से यहाँ तक आते रहे। हम आ रहे हैं 6-7 से पहले से आते थे जी। हाँ, भला होता तो आते, आस्था का जो कुछ मांगो वो मिल जाता है। यही मांगा था, हमारे भैया हो जाएगा तो हम गांठी जोड़ के यहाँ कथा सुन लेंगे और आपके दर्शन करेंगे। पूरा हो गया।
भारतीय नागरिक पछि यहाँ राणा समुदायका व्यक्तिहरूको भीड देखिन्छ। आफूहरूको पनि यहाँ मनोकांक्षा पूरा हुने विश्वास रहेकोले वर्षेनी आउने गरेको उनीहरू बताउँछन्। परलोक हुनुभएका आमा बुबाको आत्मशान्तिको कामना गर्न परिवार सहित बेहडा बाबा दर्शन गर्न आएको बताउनुहुन्छ धनगढी उपमहानगरपालिका 14 सीताराम राणा।
हम बेहडा मेला आए हैं, दोनों सालों का आत रहे हैं हम मेला में। अब अपनो जल चढ़ान के मंदिर में ढोक लागन के जा साल यहाँ पर अपनो ये तो उनको स्वर्ग लोग जाए कह के मैं बेहडा मेला में आए के मैं दर्शन करने आओ हूँ।
बेहडा बाबा प्रदेश नंबर 7 को मात्र न भई मुलुकै बहुचर्चित आस्था को धरोहर मानिन्छ, जहाँ अनेकौ मनोकांक्षा बोकेर तीर्थालु जन आउने गर्दछन्। परापूर्व कालमा शिवलिङ्ग आफै उत्पत्ति भएको पाइएको हो। पछि त्यहाँ मन्दिर स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिका सदस्य प्रेम बोगटीको भनाइ छ।
पहिले गाईको दुधको धारा त्यहाँ लागिराखेको थियो र त्यो किन दुधको धारा लाग्यो कसरी लाग्यो भन्दाखेरि त्यो गर्दाखेरि त्यो कोट्याउँदाखेरि र त्यहाँ एउटा लिङ्ग पत्र फेला पर्यो र त्यसले सबै कुरा दिन्छ भन्ने कुरा पत्ता लाग्यो। बढी गरेर यहाँको भन्दा पनि भारततिरबाट ज्यादा आउँछन्। उनी फेरि आस्थामान भएर नाङ्गो पैदल खुट्टामा पनि आइराखेका हुन्छन्।
बेहडा बाबा प्रति नेपालीहरूको भन्दा पनि भारतीयहरूको आस्था अझ बलियो रहेको छ। बिहार, पिलीभीत, लखिमपुर, खिरी लगायतका भारतीय सहरका श्रद्धालुहरूको यहाँ भीड लाग्ने गर्दछ। अहिले यहाँ नेपालीहरूको पनि भीड बढ्न थालेको स्थानीय वासीहरू बताउँछन्। राज्यको उचित लगानी हुन नसक्दा बेहडा बाबा ओझेलमा पर्दै गएको छ। बाटोघाटोको सुविधासँगै अन्य पूर्वाधारको पनि विकास गर्न सके बेहडा बाबा ठूलो पर्यटन स्थल हुन सक्ने उनीहरू बताउँछन्। एक वर्ष गंगा दशहराका दिन लाग्ने गंगा दशहरा मेला यो वर्ष पनि जेठ 9 गतेदेखि सुरु भएर 14 गतेसम्म सञ्चालन हुनेछ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा पालो भएको छ श्रोता विचारको। धार्मिक पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि गर्न के गर्नु पर्ला भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
मन्जु सिंह, धार्मिक पर्यटन बढाउनको लागि सबभन्दा पहिला हामी धार्मिक पर्यटन क्षेत्र भएका ठाउँहरूमा व्यवस्थित गर्नु पर्यो, अनि धार्मिक आस्था राख्ने धर्मावलम्बीहरूको लागि अनि बास बस्ने व्यवस्था उपलब्ध गराउने व्यवस्था गर्नु पर्यो, र धार्मिक पर्यटक क्षेत्रलाई अलि बढी नै हेर्नुपर्ने हो भने अनि धार्मिक वनहरूमा महेन्द्रनगर कञ्चनपुर जिल्लाभरि धार्मिक वनहरू भनेर छुट्याएका छन्। त्यो धार्मिक क्षेत्रभित्र विभिन्न सुविधाहरू, विभिन्न खालका धर्मावलम्बीहरूलाई सजिलो हुने कुराहरू उपलब्ध गराइदियो भने धार्मिक पर्यटन बढ्ने सम्भावना मैले देखेको छु।
धार्मिक पर्यटक बनाउनको लागि हामीले विभिन्न संस्कार संस्कृति भएका विभिन्न धर्मावलम्बीहरू पनि फरक फरक भएको हुनाले पनि हामीले जस्तै राणा थारू सम्बन्धमा भन्यो भने राणा सङ्ग्रहालय बनाउने अथवा राणाका अलग्गै किसिमको त्यस्तो धर्मावलम्बी गराउनुपर्छ भने अन्य विभिन्न जस्तै गुम्बा गाए तामा गुम्बा बौद्ध धर्मावलम्बी पनि छन् र गुम्बाको स्थापना पनि गर्नुपर्छ र पर्यटक स्थल बनाउनको लागि त्यसलाई स्तर उन्नत बनाएर त्यसलाई अहिले नयाँ किसिमको आधुनिक किसिमको त्यसलाई बनाएर धार्मिक हिसाबले पर्यटकीय धेरै भित्रिन सक्ने सम्भावना हुन्छ।
शारदा शर्मा विष्ट। धार्मिक पर्यटकीयको लागि संख्या बढाउनको लागि विभिन्न जात जाति भाषा धर्म संस्कृति बोकेका व्यक्तित्वहरूले चाहिँ नि धर्म लागि चाहिँ नि हरेक धर्म मा रहनुभएका व्यक्तिहरूलाई चाहिँ नि उहाँको धर्म संस्कृतिको रक्षा गर्नका लागि विभिन्न खाले कार्यक्रमहरू होइन उहाँहरूको चाहिँ नि जातीय पहिचान झल्काउने खालको होइन अनि त्यसपछि गएर धार्मिक परम्परा अनुसारका जुन हाम्रा धर्म संस्कृति छन् हिन्दूका, क्रिस्चियनका अनि त्यसपछि गएर बौद्धिस्टका त्यस्ता उहाँहरूले मान्दै आउनुभएको परम्पराहरूलाई चाहिँ नि संरक्षण गर्न चाहिँ हामीले चाहिँ एकदम पहल कदमीमा चाहिँ छौँ।
रानी कुमारी राणा। धार्मिक जनसङ्ख्या बढाउनु भन्दाखेरि अब हामी त विभिन्न जात जाति सबै जातका हाम्रो अब धार्मिक जनसङ्ख्या बढाउनलाई चाहिँ अब हामी राम्रो राणा थारू त हाम्रो धर्म पनि हिन्दू नै छ, तर भन्दाखेरि हामी एउटा चाहिँ हाम्रो धर्म पुज्ने स्थल चाहिँ अलग्गै हुन्छ। कुनै धर्ममा जानुहुन्छ कसैले कुनै धर्ममा त्यो त ठिकै हो, तर आफ्नो धर्म बढाउनलाई चाहिँ आफ्नै धर्म लागिरहँ भन्ने जस्तो मेरो विचार त त्यही हो।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारसिङ्गा एफएम 102.2 मेगाहर्ज, बजाङको साइपल एफएम 100.6, बजाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
खुशीको खबर।
हाम्रो यहाँ नेपालगंज मेडिकल कलेजका वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर लोकराम वर्मा
यही जेठ 12 गते शनिबार सफल मेडिको फार्मा गुलरियामा आउँदै हुनुहुन्छ।
नाक कान तथा घाँटी रोगको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहोस्।
साथै हाम्रो यहाँ सेती अञ्चल अस्पतालका इमर्जेन्सीका सिनियर स्वास्थ्यकर्मीद्वारा प्रत्येक दिन बिरामीको चेक जाँच तथा उपचार गरिन्छ।
सम्पर्क सफल मेडिको फार्मा
कृष्णपुर 5 गुलरिया कञ्चनपुर। सम्पर्क फोन नम्बर 97 49 00 68 79 98 484 25 042।
साथै प्रतीक्षा मेडिकल एन्ड क्लिनिकको नाम परिवर्तन भई सफल मेडिको फार्मा भएको जानकारी गराइन्छ।
सुनौलो गुलाब चटकी महिलाहरूले खाने नबिराई दिनो खाए जन्मान्तर हुने जन्मान्तर राख्न सके धेरै फाइदा हुन्छ आफ्नो बच्चाको सेहर गर्न पाइन्छ।
सुनौलो गुलाब सुनौलो भविष्यको लागि नेपाल सीआरएस कम्पनीद्वारा वितरित।
वाइजम्यान अक्सिजन यूबीआई आईडीबीआई मुथट फाइनान्स एक्सिस र यस ब्याङ्कबाट सजिलै नेपालमा आइएमई गर्न सकिने। थप जानकारीका लागि 01-44-30-600-44-44-515।
खुशीको खबर।
तपाईहरुकै शहर धनगढीमा अवस्थित एस नवबुद्ध अस्पतालले छोटो समयमै एकवटा शाखा खोल्न सफल भएको छ र तपाईहरुको यस्तै निरन्तर साथ र सहयोगले निकट भविष्यमा यस अस्पतालले अरू थप स्वास्थ्य सम्बन्धी सेवा सुविधाहरू उपलब्ध गराउने जानकारी गराउँदछौ।
नाक कान घाँटी रोग विशेषज्ञ, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, चिरफाट ल्याप्रोस्कोपिक सर्जन, MBBS जर्नल फिजिसियन, 24 घण्टा नवबुद्ध अस्पताल धनगढीमा।
उपचार तथा सेवाहरू जनरल सर्जरी, हाइड्रोसिल हर्निया, एपेन्डिसाइटिस तथा विभिन्न खाले गाँठा गुठी र मासु पलाएको अपरेसन समेत गरिन्छ।
पित्त थैली पत्थरीको अत्याधुनिक दूरबीन विधिद्वारा अपरेसन गरिन्छ।
हार्जोनी सम्बन्धी समस्याको चेक जाँच तथा अत्याधुनिक मेसिनद्वारा बिना चिरफाट अपरेसन तथा प्लास्टर समेत गरिन्छ।
नाक कान घाँटी सम्बन्धी समस्याको उपचार एवं अपरेसन गरिन्छ।
मुटु पेट छाती ब्लड प्रेसर तथा सुगर रोग सम्बन्धी उपचार समेत गरिन्छ।
इमर्जेन्सी सेवा, एक्सरे सेवा, प्याथोलोजी सेवा, भिडियो एक्सरे, ECG तथा नेबुलाइजर सेवा, फार्मेसी सेवा, OPD सेवा, परिवार नियोजन सेवा, बिरामी भर्ना सुविधा, अक्सिजन सेवा 24 घण्टा उपलब्ध छ।
सम्पर्क नवबुद्ध अस्पताल प्राली धनगढी 8 बुद्ध चोक कैलाली। फोन नम्बर 0915221174।
नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर आउने सूचना। नेपालगंज मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर लोकराम वर्मा MBBS MS ENT
यही जेठ 12 गते शनिबारका दिन आउँदै हुनुहुन्छ।
आधुनिक मसिनद्वारा घाँटीको इन्डोस्कोपीको सुविधा, कानको सुनाई परीक्षण यन्त्रको व्यवस्था, कान सुन्न सक्ने मसिन उपलब्ध, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण सेवा। सम्पर्क स्थान उमा मेडिकल हल, गली नम्बर 3 महेन्द्र नगर। सम्पर्क फोन नम्बर 0995215543।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। प्रदेश नम्बर 7 मुटुको शल्यक्रिया गरी भल्वका बिरामीहरूले आफूहरूको गुहार प्रदेश सरकारले नसुनेको गुनासो गरेका छन्। बिरामीहरूले प्रदेश नम्बर 7 सरकारी अस्पतालमा रक्त परीक्षणको व्यवस्था गर्न लामो समयदेखि सहयोगको याचना गरे पनि प्रदेश सरकारले भने उनीहरूको समस्या निराकरण गर्न चासो नदिएको बताएका छन्। सरकारी अस्पतालमा रक्त परीक्षणको व्यवस्था गरिदिन र मुटु रोग विशेषज्ञ चिकित्सकको पदपूर्तिका लागि बिरामीहरूले प्रदेश को स्वास्थ्य मन्त्रालयदेखि मुख्यमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएको भए पनि उनीहरूको समस्या भने कसैले नसुनेको गुनासो गरेका छन्। 2 महिनादेखि प्रदेश सरकारका विभिन्न मन्त्रालयमा सोही गुनासो लिइधाइरहेका बिरामीहरूलाई कसैले चासो नदिएको बैतडी शिवनाथका दलसिंह सावतले बताउनुभयो। सरकारी अस्पतालमा मुटुको बल्ब फेरेका बिरामीलाई रक्त परीक्षणको व्यवस्था नहुँदा नियमित रक्त परीक्षण गर्न नपाएर धेरैले ज्यान गुमाइरहेका छन् भने कतिपयले प्यारालाइसिसको शिकार बनिरहेका शल्यक्रिया गरी भल्ब फेरेका बिरामीहरूले बाँचुन्जेलसम्म सातार प्रत्येक साता रक्त परीक्षण गर्दै औषधिको मात्रा मिलाइरहनु पर्ने हुन्छ। तर प्रदेश नम्बर सातमा न त रक्त परीक्षणको व्यवस्था छ, न त औषधिको मात्रा मिलाउनका लागि एकजना मुटु रोग विशेषज्ञ नै छन्।
दार्चुलाको शैल्य शिखर नगरपालिका नौ गोकुलेश्वरमा रहेको दार्चुला र बैतडी जोड्ने 120 मिटर लम्बाइको चमेलिया पुल दार्चुला जिल्लालाई जोड्ने एकमात्र पक्की पुल हो। दार्चुला, बैतडी र बझाङका स्थानीयले प्रत्यक्ष फाइदा लिइरहेको यो पुल 2050 सालदेखि निर्माण कार्य सुरु भएर झन्डै 10 करोडको लगानीमा 2060 सालमा निर्माण सम्पन्न भएको थियो। त्रिदेशीय जिल्ला दार्चुलाको एकमात्र मोटरेबल चमेलिया पुलले दार्चुला जिल्लाको आर्थिक वृद्धिमा टेवा पुर्याएको छ। देशका विभिन्न स्थानबाट दार्चुला भित्रिने सयौं यातायातका साधनहरू यही पुल भएर दैनिक भित्रिने र बाहिरिने गरेका छन्। क्षमताभन्दा बढी र ठुला यातायातका साधनहरूको आवतजावतले अहिले पुल जीर्ण बन्दै गएको छ। पुलको बीचभागमा पीस बिग्रिएर खाल्टाखुल्टी परेका छन्। जिल्लाको आर्थिक मेरुदण्डको रूपमा काम गरेको यो पुल बन्द हुने अवस्था आयो भने दार्चुला जिल्ला पुनः दुर्गम बन्ने र विकासमा धेरै पछाडि धकेलिने स्थानीय सुरेश श्रेष्ठले बताउनुभयो। जिल्लाको आर्थिक लगायत पूर्वाधार र यातायातको मेरुदण्डको रूपमा रहेको यो पुलको दिगोपनका लागि स्थानीय तह लगायत सरकारवाला पक्षले भूमिका खेल्नु र मर्मत सम्भारमा सम्बन्धित निकायले ध्यान दिनु जरुरी रहेको देखिन्छ।
स्थानीय तहको चुनाव हुँदा प्रत्येक गाउँमा खानेपानीका धारा हुनेछन्। खानेपानीका लागि घरभन्दा टाढा जानुपर्ने समस्याको अन्त्य गरिनेछ। सडक, शिक्षा, स्वास्थ्यको सर्वसुलभ व्यवस्था जस्ता धेरै नाराहरू लिएर उम्मेद्वारहरू घर घर पुगेको वर्ष दिन भइसक्यो। चुनाव भयो, जनप्रतिनिधिहरू पनि आए, तर पनि बझाङको चिरबिथड गाउँपालिका वडा नम्बर 5 खानेपानीको समस्या उस्तै छ। निकै लामो समयदेखि नै चिरबिथड गाउँपालिका 5 तल्ला भात्राका स्थानीय बासिन्दाले कुवाको धमिलो पानी पिउँदै आएको स्थानीयवासी मन्दु महरले बताउनु भयो। गाउँमा खाने पानीको धारा नहुँदा यहाँका झन्डै 30-35 परिवार गाउँ नजिकै रहेको बुढीतोला भन्ने ठाउँको फोहोर पानी पिउन बाध्य भएका छन्। स्थानीय राम महरका अनुसार खाने पानीको मूलसम्म पुग्न 2 समय लाग्ने गर्छ। जनप्रतिनिधि आएको पनि 1 पुग्दा पनि चुनावमा गरेको वाचा जनप्रतिनिधिहरूले पूरा गर्न नसकेकोमा स्थानीयको दुखेसो रहेको छ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल फेकोफन बेतकोट नगरपालिका स्तरीय स्थानीय महासङ्घको प्रथम अधिवेशन सम्पन्न भएको छ। धर्मसिंह कुँवरको अध्यक्षतामा सञ्चालन भएको अधिवेशनमा प्रमुख अतिथि जिल्ला महासङ्घ कञ्चनपुरका अध्यक्ष लक्ष्मी साउद हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन जिल्ला महासङ्घका सचिव प्रकाश दत्त जोशीले गर्नुभएको थियो। बेतकोट नगरपालिकाभित्र रहेका 14 सामुदायिक वन उपभोक्ता समूहका तर्फबाट 2 महिला 2 पुरुष गरी जम्मा 4 दरले 56 अधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उक्त अधिवेशनबाट अध्यक्षमा राजुराम सार्की, उपाध्यक्षमा लक्ष्मी दत्त पन्त, सचिवमा कुमारी लक्ष्मी साउद र कोषाध्यक्षमा मीरादेवी विष्ट लगायत सर्वसम्मतिले निर्वाचित हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिको कार्यकाल 4 हुनेछ। साथै सोही अधिवेशनबाट प्रदेश महासङ्घका लागि 3 महिला र 3 पुरुष गरी 6 प्रतिनिधिहरू प्रदेश अधिवेशनका लागि समेत सर्वसम्मतिले निर्वाचित गरेको छ।
रक्त अल्पता बढ्दै गएको भन्दै बैतडीका किशोरीहरूलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको छ। केही समय यता गर्भवती आमा र किशोरीहरूलाई रक्त अल्पता बढ्दै गएको भन्दै यसबाट जोगाउन आइरन चक्की खुवाउन लागि जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेले जानकारी दिनुभयो। किशोरीहरूमा रक्त अल्पता बढ्दै गएपछि रगतको मात्रा बढाउन जिल्लाका 28,000 बढी किशोरीहरूलाई आउँदो साउन महिनाबाट आइरन चक्की र फोलिक एसिड खुवाइने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। नेपाल जनसाङ्ख्यिक सर्वेक्षण स्वास्थ्य सर्वेक्षण 2016 अनुसार नेपालमा 44% किशोरीमा रक्त अल्पता सम्बन्धी समस्या भएको देखिएको छ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका 4 वडा स्तरीय विपद व्यवस्थापन पूर्व तयारी योजना निर्माण गरिएको छ। वडा स्तरमा हुने प्राकृतिक प्रकोपका सम्भावित घटनाहरूबाट बच्न पूर्व तयारीका लागि योजना निर्माण गरिएको वडा अध्यक्ष हर्कबहादुर राउतले बताउनुभयो। वडाका सबै बस्ती, विद्यालय, टोल सुधार समिति, स्थानीय अगुवा तथा सरकारवाला निकायको सहभागितामा योजना निर्माण गरिएको छ।
अब केही राष्ट्रिय खबर। केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आज 100 दिन पूरा भएको छ। गत फागुन 3 गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले सोही दिन 3 सदस्यीय मन्त्री परिषद गठन गर्नुभएको थियो। दुई पटक विस्तार गरेर ओली सरकारले अहिले 22 सदस्यीय मन्त्री परिषद छ। समृद्ध नेपाल सुखी नेपालीको नारासहित गठन भएको सरकारबाट नागरिकले अपेक्षा पनि धेरै गरेका छन्। चुनावी घोषणा पत्रमा आकर्षक नारा अगाडि सारेर बहुमत हासिल गरेको तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन यो बीचमा एउटै पार्टी बनिसकेको छ। घोषणा पत्र अनुसार नै सरकारले काम गरे 5 वर्षमा धेरै प्रगति हुन सक्ने विश्वास नागरिकको रहेको छ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीहरूको एकीकरणलाई काङ्ग्रेसले अवसरको रूपमा लिनुपर्ने बताउनु भएको छ। नेपाल सांस्कृतिक संघले आज काङ्ग्रेस पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रममा उनले दुईवटा ठूला कम्युनिष्ट पार्टी हुनुभन्दा एउटै हुनु काङ्ग्रेसका लागि राम्रो भएको बताउनुभयो। दुई कम्युनिष्ट पार्टी एकीकरण भइसकेको र त्यसलाई आफूले चुनौतीका साथसाथै अवसरको रूपमा लिनुपर्ने एउटा पार्टी हुनु राम्रो हुने उहाँले बताउनुभयो। अब नेपाली काङ्ग्रेस वैकल्पिकमा रहने र आफ्ना कमजोरी हटाएर एकबद्ध भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। काङ्ग्रेसले चुनाव हार्यो भनेर आत्तिनु नपर्ने भन्दै देउवाले अबको 5 वर्ष हारलाई विजयमा परिणत गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो। अहिले पार्टीमा अनुशासन भन्ने नै नरहेको भन्दै देउवाले अन्तर्घातको रूप रहेसम्म चुनाव जित्न नसकिने बताउनुभयो।
अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएलको दोस्रो क्वालिफायर खेलमा आज कोलकाता नाइट राइडर्स र सनराइज हैदराबादले प्रतिस्पर्धा गर्ने भएका छन्। कोलकाता स्थित इडेन गार्डनमा हुने खेल दुवै टोली जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएका छन्। दोस्रो क्वालिफायरमा जित निकाल्ने टोलीले फाइनलमा स्थान बनाउने छन्। पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ। दोस्रो क्वालिफायरको विजेताले आइतबार हुने फाइनलमा चेन्नई सुपर किङ्ससँग खेल्नेछन्। चेन्नई पहिलो क्वालिफायरमा हैदराबादलाई 2 विकेटले हराएर फाइनलमा पुगिसकेको छ। इलिमिनेटरमा राजस्थान रोयल्सलाई 25 रनले हराउँदै कोलकाताले हैदराबादसँगको भेट पक्का गरेको हो। आइपिएलको जारी सिजनमा दुई टोलीले एक आपसमा एक एक खेल खेलेका थिए, जसमा दुवैले एक एक खेलमा जित र एक एक खेलमा हार बेहोरेका थिए। समूह चरणको पहिलो भेटमा हैदराबादले कोलकातालाई उसैको मैदानमा 5 विकेटले हराएको थियो। हैदराबादको घरेलु मैदानमा भएको दोस्रो भेटमा भने कोलकाताले 5 विकेटको जित निकालेको थियो।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
प्रदेश सातका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बजेटबारे काङ्ग्रेससँग मागे सुझाव। स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल।
धानको बिउ छर्ने समय सुरु भइसक्दा पनि सहज रूपमा मल पाउन नसकेको कृषकहरूको गुनासो। प्रदेश नम्बर 7 मुटुको शल्यक्रिया गरी बल्ब फेरेका बिरामीहरूलाई नियमित स्वास्थ्य परीक्षणमा समस्या।
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आज 100 दिन पूरा। कम्युनिष्ट पार्टीको एकीकरण काङ्ग्रेसको लागि अवसर भएको देउवाको भनाई।
र आइपिएल फाइनल प्रवेशका लागि हैदराबाद र कोलकाता भिड्दै। हस्, त्यसका साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905-25574 टिकाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ। प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।
प्रधानमन्त्री कृषि आधुनिकीकरण